यिनै मल्किसेदेक सालेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए। अब्राहम लडाईँ जितेर फर्किरहेको बेलामा मल्किसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए। अब्राहमले मल्किसेदेकलाई सबै कुराको दशांश दिए। मल्किसेदेक नाउँको अर्थ हुन्छ धार्मिकताका राजा। तिनको अर्को पद सालेमका राजा हो, अर्थात् शान्तिका राजा। उनी बिना पिता, बिना माता, बिना पिता पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्ति हुन्। बरु उनी परमेश्वरका पुत्र जस्तै सदाकालका पुजारी हुन्। हेर, यिनी कस्ता महान व्यक्ति थिए जसलाई हाम्रा पुर्खा अब्राहमले लडाईँमा जितेर ल्याएका सबै कुराको दशांश दिए। एकातिर लेवीका छोराहरू जसले पुजारी पद पाएका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहमकै सन्तानबाट आएका हुन्। तर अर्कोतिर मल्किसेदेक जसका वंशावली तिनीहरूबाटको थिएन, जसले अब्राहमबाट सबै दशांश प्राप्त गरे र तिनले प्रतिज्ञाहरू पाउनेलाई नै आशीर्वाद दिए। साना व्यक्तिले ठूला व्यक्तिबाट आशीर्वाद पाउने कुरामा कुनै सन्देह छैन। एकातिर दशांश पाउने मानिसहरू एक दिन मर्छन्, तर अर्कोतिर अब्राहमबाट दशांश पाउने ती मानिस सदा जीवित रहन्छन् भनी प्रमाणित गरिएको छ। यस सन्दर्भमा भन्नुपर्दा दशांश पाउने लेवीले पनि अब्राहमद्वारा दशांश दिए, किनभने मल्किसेदेकले अब्राहमलाई भेट्दा लेवी पनि आफ्ना पुर्खा अब्राहमकै शरीरभित्र थिए। अब यदि लेवीको पुजारीपनद्वारा सिद्धता प्राप्त गर्न सम्भव भएको भए वास्तवमा मुसाको व्यवस्थाले पुजारीपनको स्थापना गरेको थियो। हारूनको दर्जा बमोजिम नभएर मल्किसेदेकको दर्जा बमोजिम अर्को पुजारीको स्थापना गर्न किन आवश्यकता पर्यो? किनकि जब पुजारी पद परिवर्तन हुन्छ तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ। एकजना उसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जुन कुलबाट कसैले पनि कहिल्यै वेदीमा सेवा गरेको छैन। अब यो स्पष्ट छ कि यहुदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मुसाले यस कुल सम्बन्धी पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन्। यदि मल्किसेदेक जस्तै अर्को पुजारी खडा हुन्छ भने हामीले जे भनिरहेका छौँ त्यो अझ बढी स्पष्ट हुन्छ। उहाँ शारीरिक पुर्खाहरूसँग सम्बन्धित व्यवस्थाको आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो, किनकि उहाँको विषयमा धर्मशास्त्रले यसरी गवाही दिन्छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँका निम्ति पुजारी हौ, किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्ने थियो, किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन, तथापि भविष्यको निम्ति त्यसभन्दा अझ उत्तम निश्चयता दिइएको छ जसद्वारा हामी परमेश्वरको नजिक पुग्न सक्छौँ। अनि यो उत्तम निश्चयता शपथ बिना भएको होइन, अरूहरू शपथ बिना नै पुजारीहरू भएका थिए, तर येशु शपथसहित पुजारी हुनुभयो, जसको बारेमा परमेश्वर यसो भन्नुहुन्छ, परमप्रभुले शपथ खानुभएको छ र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्न, तिमी सदाकालको निम्ति पुजारी हौ। यो शपथको कारण येशु अझ उत्तम कुराको जमानी हुनुभएको छ। पहिलाका पुजारीहरू धेरै संख्यामा थिए, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको सेवामा लागिरहन दिएन। तर येशु सदा सर्वदा रहिरहनुहुने भएकाले उहाँको पुजारी पद सधैँभरि रहिरहन्छ। यसकारण येशुद्वारा परमेश्वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थ्य हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्तर्विन्ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ। किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ। उहाँ पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र स्वर्गभन्दा पनि उच्च पारिएका हुनुहुन्छ। अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति येशूले दिनहुँ बलिदान चढाइरहनु पर्दैन। जब उहाँले आफैलाई अर्पण गर्नुभयो त्यति बेला उहाँले यो बलिदान चढाउने काम सधैँका निम्ति एकैपटकमा पूरा गरिदिनुभयो, किनकि व्यवस्थाले कमजोर मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्यो। तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ, जो सदाकालका निम्ति सिद्ध प्रधान पुजारी बनाइनु भएको छ।